तिहारको उपलक्ष्यमा तपाईँ सम्पूर्णमा सुख शान्ति समृद्धि र स्वस्थ जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रम पानी र सरसफाईमा तपाईँलाई स्वागत छ। म पिटी लोप्चन। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसिआफ र डीएफआईडीको आर्थिक सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, घेरखुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसिएफ आपतकालीन अवस्थामा प्रतिकार्यका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसिएफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 216 अंक हो। आजको कार्यक्रममा हामी नुवाकोटको विदुर नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाईको अवस्था र खानेपानी समस्या समाधानको विषयमा नगरपालिका प्रमुख सञ्जु पण्डितसँग कुराकानी गर्नेछौं। शुरूमा सुनौ खानेपानी र सरसफाई खबर साथी मदन पौड्यालबाट।
खानेपानी र सरसफाई गतिविधि।
दशौं विश्व हात धुने दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। देशैभरि सरकारी तथा गैर सरकारी संस्थाले हात धुने तरिका सम्बन्धी प्रवर्धनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो। काठमाडौँमा खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले संयुक्त रूपमा आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा विभागको वातावरणीय सरसफाई शाखाका प्रमुख प्रेम कृष्ण श्रेष्ठले हात धुने सूत्र अघि 3 र पछि 3 सम्झिनुपर्ने बताउनुभयो। उहाँका अनुसार अघि 3 भनेको खाना खानु अघि, खाना बनाउनु अघि र खुवाउनु अघि साबुन पानीले मिचिमिची हात धुनु हो। त्यस्तै पछि 3 भनेको बच्चाको दिशा धोएपछि, शौचालय गएपछि र फोहोर वस्तु छोएपछि पनि साबुन पानीले हात धुनु हो। साबुन पानीले राम्रोसँग हात धुनु खोप लगाउनु जस्तै भएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो। हात धुँदा सरुवा रोगको संक्रमणबाट बचाउन सकिने मात्र नभई श्वास प्रश्वास सम्बन्धी रोग, आँखामा हुने संक्रमण तथा बाल बालिकालाई लाग्ने जुका जस्ता समस्याबाट समेत बचाउन खोपको जस्तै काम गर्ने भएकाले हात धुनुलाई खोप लगाउनुसँग तुलना गरिएको उहाँले बताउनुभयो। नुवाकोटको किस्पाङ गाउँपालिका 4 सञ्चालित खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई निर्माण सम्पन्न पछिको तालिम दिइएको छ। एसिएफको आर्थिक तथा प्राविधिक सहयोगमा किस्पाङ गाउँपालिकाको वडा नम्बर 4 भाल्सेका 7 खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूलाई घेरखुटार युवा क्लबले तालिम दिएको हो। तालिममा खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई खानेपानी योजनाको सञ्चालन र दिगोपनाका विषयमा व्यवस्थापकीय ज्ञान प्रदान गरिएको एसिएफकी मोनिटरिङ अफिसर प्रतिज्ञा कट्टेलले जानकारी दिनुभयो। तालिमबाट खानेपानी योजनाको दिगोपनाका लागि उपभोक्ता समितिको भूमिका, खानेपानीमा मिटर जडान गर्ने तरिका र फाइदा तथा कोष अभिवृद्धि गर्ने उपाय र खानेपानीको शुद्धिकरण गर्ने तरिकाका विषयमा थाहा पाएको तालिममा सहभागीले बताएका छन्। तालिममा 7 खानेपानी तथा सरसफाई उपभोक्ताबाट 9 जना गरी 63 जनाको सहभागिता रहेको थियो। महिनावारी भएको बेला घरमै बस्ने बझाङका 47 महिलालाई सम्मान गरिएको छ। महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले घट्टे बगरका 12 महिला, बिडालका 12, गिरसैल, मौबेरा, खातीगाउँ, नुवापानीका 3-3 जना, भाटगाउँ र 80 सैनका 2, सेरागाउँका 6 र चौरका 1 महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको व्यवहार परिवर्तन परियोजना कार्यक्रम संयोजक भरत अधिकारीले बताउनुभयो। महिनावारी भएको समयमा दुधै नखाने, पशु चौपाया छुन नहुने र छाउगोठमा बस्नुपर्ने कुप्रथा भए पनि उनीहरू घरमै बसेकाले सम्मानित गरिएको तलकोट गाउँपालिका 1 वडा अध्यक्ष गोपाल बहादुर धामीले बताउनुभयो। मेलम्चीको पानी परिशोधन गरी वितरण गर्न सुन्दरी जलमा निर्माण भएको पानी परिशोधन केन्द्रको सफल परीक्षण गरिएको छ। मेलम्चीको पानी ल्याएर मात्र परीक्षण गर्दा ढिलाइ हुने भएपछि बागमतीको पानी हालेर परिशोधन केन्द्रको परीक्षण गरिएको हो। परिशोधन केन्द्रका 8 परिशोधन कक्ष मध्ये अहिलेसम्म 3 कक्षको परीक्षण सफल भएको छ। मेलम्चीबाट ल्याइने दैनिक 17 करोड़ लिटर पानी मध्ये 8 करोड़ 50 लाख लिटर क्षमताको परिशोधन केन्द्रको परीक्षण भइरहेको हो। चैतसम्म दैनिक 17 करोड़ लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा 8 करोड़ 50 लाख लिटर क्षमताको परिशोधन केन्द्र मात्र सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो। सिन्धुपाल्चोकको मेलम्चीबाट 27.5 किलोमिटर सुरुङ खनेर ल्याइने पानी सुन्दरी जलमा परिशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिनेछ।
यी त भए खानेपानी र सरसफाई खबर। खबरपछि अब सुनौ सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढलनिकास विभागले संकलन गरेको सरसफाई गीती संग्रहबाट लिएका छौं।
हामीले थोरै समय निकालेर आफ्नो घर सफा गर्न सक्थ्यौं, गरेनौ। वातावरण सफा राख्न सक्थ्यौं, राखेनौ। त्यसैले हाम्रो वरिपरि झिंगा भन्किएका छन् र सबैले भन्न थाले, झिंगा फिरिरी, झिंगा फिरिरी।
सरसफाई गीतपछि अब कुरा गरौं नुवाकोट जिल्लाको। नुवाकोटलाई खुला दिशामुक्त गर्ने अन्तिम तयारी भइरहेको छ। यसअघि नै कार्य बाँडफाँड गरी काम गरिरहेका संघ संस्थाले आआफ्नो जिम्मेवारीमा परेको गाउँपालिका तथा नगरपालिकालाई खुला दिशामुक्त घोषणा गराउन प्रयत्नशील रहेको जनाएका छन्। जिल्लालाई खुला दिशामुक्त गराउने चुनौती एकातिर छ भने अर्कोतिर फोहोर व्यवस्थापनको समस्या पनि उस्तै छ विदुरमा। बढ्दो शहरीकरण र अव्यवस्थित बसोबासका कारण बजार क्षेत्रमा उत्पादित फोहोरको दिगो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। हामीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाईको अवस्था र खानेपानी समस्या समाधानको विषयमा नगरपालिकाका प्रमुख सञ्जु पण्डितसँग कुराकानी गरेका छौं। धेरै पुरानो नगरपालिका, अहिले पछिल्लो समयमा नगरपालिकाको सीमा पनि विस्तार गरिएको छ र नगरपालिकामा जनसंख्या वृद्धि, शहरीकरण लगायतका कारण फोहोर मैला पनि धेरै उत्पादन हुन्छ नै। अहिले फोहोर मैला व्यवस्थापन कसरी हुँदै आएको छ?
फोहोर मैला व्यवस्थापन गर्नको लागि हामीमा अत्यन्त हामी जनप्रतिनिधि भएर आइसकेपछि धेरै चुनौतीहरू देखा परेको छ। लामो समय जनप्रतिनिधि नभएको अवस्था, हिजो प्रयोग भइरहेको फोहोर मैला व्यवस्थापनको लागि डम्पिङ साइट, हिजो जुन डम्पिङ साइट व्यवस्था गरिरहेको थियो यो विदुर नगरपालिकाले, त्यहाँ अहिले राष्ट्रिय कारागार बन्दैछ। मैले आफ्नो जिम्मेवारी लिएको दुई दिनमै फोहोर मैला व्यवस्थापन गर्नुहोला, अर्को विकल्पको ठाउँ यहाँ हामीहरूको कारागार बनिरहेको अवस्था छ भन्ने खालको हामीलाई कारागारबाट पत्र प्राप्त भइसकेको छ। म अहिले फोहोर मैला व्यवस्थापन गर्नको लागि डम्पिङ साइटको खोजीमा छु। हामीसँग भएको भिरालो पहाडी भूगोल, सीमित समथर भूगोलमा घना बस्तीको चाप बढिसकेको, फोहोर मैला व्यवस्थापन गर्नको लागि डम्पिङ साइटको लागि खुला बस्तीभन्दा अलग ठाउँ चाहिने, त्यो खालको जमिन नपाइरहेको अवस्थाले मलाई अत्यन्त चुनौती थपिएको छ डम्पिङ साइटकै विषयमा पहिलो कुरा। अन्य कुरा भनेको हामीहरूको हिजोको भूगोलको 11 नगरपालिकामा अहिले 5 गाउँ विकास मर्ज भएर अहिले 13 वडासहितको ठुलो भूगोलसहितको नगरपालिका छ। अत्यन्त ठुलो विशाल भूगोल भएको ठाउँमा हामीले सरसफाइलाई सबै भूगोललाई समेटेर व्यवस्थापन गर्नको लागि अत्यन्त चुनौती छ। यो काम गर्नको लागि अहिले भूकम्पपछि धेरै सङ्घ संस्थाहरू, विदेशी स्वदेशी एनजिओ आइएनजीहरू आएका छन् सहयोग गर्नको लागि भनेर। हामीसँग अहिले जिआइजेट भन्ने एउटा संस्था आइरहेको छ फोहोर मैला व्यवस्थापनको लागि केही प्राविधिक सहयोग गर्नको लागि भन्ने तरिकाले, छिटै उहाँहरूले हामीसँग सम्झौता पनि गर्नुहुन्छ। स्रोत साधन हामीहरूको आफ्नै नगरपालिकाको हुनुपर्ने, उहाँहरूले प्राविधिक ज्ञान र प्राविधिक सहयोग गर्ने खालको कुरा छ। मलाई लाग्छ छिट्टै अत्यन्त वैज्ञानिक तरिकाले फोहोर मैलाको व्यवस्थापन गर्ने कुरामा हामी सफल हुनेछौँ भन्ने लाग्छ। पहिलो चुनौती भनेको मैले जग्गा खोजी गर्नको लागि चुनौती छ। अहिले हरेक ठाउँका जनता अत्यन्त चेतनशील, सूझबुझ सहितका भएको हुनाले भोलि भविष्यमा हुनसक्ने त्यो डम्पिङ साइटको चाहिँ त्यसको दुर्गन्धको कुरालाई इस्यु बनाएर अहिलेदेखि नै अब बाधा अर्जन गर्न खोज्ने खालका कुराहरू भइरहेको छ। जहाँ केही जग्गा प्राप्त भएको ठाउँमा पनि हामीसँग नगरपालिकाको आफ्नो सार्वजनिक जग्गामा त्यसले अलिक चुनौती छ, अन्यथा हामीले यसलाई व्यवस्थापन गर्नको लागि हामी अत्यन्त प्रमुख ध्यान नै हाम्रो फोहोर मैला व्यवस्थापन गर्नेतिर भएको हुनाले हामी सफल हुन्छौँ।
फोहोर मैला व्यवस्थापन हुँदै आएको ठाउँमा अहिले कारागार भवन निर्माण भइरहेको छ, अहिले तत्कालै चाहिँ के गरिरहनु भएको छ? जहाँ यहाँहरूले खोजिरहेको डम्पिङ साइटका लागि जग्गा पनि नपाइरहेको अवस्थामा,
हिजो हामी उपस्थित हुनुभन्दा पहिल्यै नगरपालिका बोर्डले, नगरपालिकाको सभाले नै विद्रोह नगरपालिका हालको वडा नम्बर 5 तादीको छेउमा निर्णय गरेको रहेछ डम्पिङ साइट व्यवस्थापन गर्नको लागि। त्यहाँ अहिले गर्न नदिनको लागि स्थानीयहरूको विरोध आइरहेको छ र तपाईँले प्रश्न गर्नुभएको कारागारले हिजो प्रयोग गरेको जमिन कारागारले आफ्नो भवन बनाउँदै रहेको अवस्थामा हामीले अहिलेसम्म चाहिँ त्यहीँ प्रयोग गरिरहेका छौँ र हतार तरिकाले हामीले विकल्पको जमिन खोजिरहेका छौँ।
जग्गा प्राप्ति गर्न सकेनौँ भनेदेखि त यस्तै त भयावह रूप लिने भयो, जुन जिआइजेटसँगको सम्झौता पनि भइसकेको अवस्था छैन र जिआइजेटले पनि फेरि हामीसँग स्रोत साधन सबै नगरपालिकाकै हुनुपर्ने भन्ने शर्त राखेपछि, यसलाई चाहिँ कसरी चाँडोभन्दा चाँडो जग्गा प्राप्ति र फोहोर व्यवस्थापनको क्षेत्रमा नगरपालिकाले ध्यान केन्द्रित गर्छ?
यो फोहोर मैला व्यवस्थापन गर्नको लागि र जग्गा खोजी गर्नको लागि अत्यन्त हतारिएर हामीले उपसमिति एउटा बनाइसकेका छौँ फोहोर मैला व्यवस्थापन र जग्गा खोजीको लागि। पाँच नम्बर वडाका वडा अध्यक्ष शिवचित्रकारको संयोजकमा समिति बनिएको छ, उहाँ लागिरहनु भएको छ, त्यसलाई फलोअप मैले गरिरहेको छु। हामीलाई हतार भइसकेको हुनाले हामी लाग्नेछौँ जहाँ समग्र त्यो जग्गामा जुन जग्गा बस्तीभन्दा केही साइडमा हामीले फोहोर व्यवस्थापन गर्दा त्यो बस्तीलाई त्यति असर पर्दैन भने सायद हामीले त्यसलाई स्थानीय बासिन्दालाई सम्झाइ बुझाइ गरेर पनि हामीले हाम्रो दायित्व हो व्यवस्थापन गर्नुपर्ने। नगरवासी जनताले पनि यो साझा समस्या भएको हुनाले उहाँले पनि सहयोग गर्नुहुनेछ भन्ने मेरो अपेक्षा पनि छ। त्यस कारणले यो समस्या सायद छिट्टै समाधान हुन्छ।
फोहोर मैलापछि अब कुरा गरौँ सरसफाइको। खास गरी नगर क्षेत्रमा केही अव्यवस्थित बसोबास पनि हुने र जग्गा पनि एकदमै सीमित जग्गाका कारण अहिलेसम्म हामीले सरसफाइको स्थिति हेर्ने हो भनेदेखि गाउँको तुलनामा गाउँपालिकाहरूको तुलनामा नगरपालिकाहरूमा सफाई हुन नसक्ने, चर्पी निर्माण हुन नसक्ने र खुल्ला दिशामुक्तको अवस्था हेर्ने हो भने पनि सहरहरू अलिकति पछि पर्दै गएको देखिन्छ। विदुर नगरपालिकाको अवस्था चाहिँ के छ सरसफाइमा?
हामीहरूको विदुर नगरपालिका हुन त सभ्य र सफा सुन्दर नगरपालिकाको अवधारणा परिकल्पना सहित अब हामीहरू आएका छौँ। हामीहरूको नगरपालिकाभित्र केही वडाहरूमा शिक्षाको कमी, चेतनाको कमी भएका धेरै नागरिकहरू हुनुहुन्छ। जस्तै मैले यहाँको सञ्चार माध्यमबाट भन्नुपर्दा विदुर नगरपालिका वडा नम्बर 4, 5, 6 वडा, 8 नम्बर वडा, 9 नम्बर वडा अलि बढी गरेर हिजोको भन्दा दलित र जनजाति बस्तीहरू पनि सुझबुझ उहाँहरूसँग भइसकेको छ। चेतना र शिक्षाको कुराहरू त अघि बढ्दै गरेको छ हिजोको तुलनामा। तैपनि अन्य भन्दा ती बस्तीहरूमा अलि सरसफाई गर्नेतिर हामीहरूको प्राथमिकता रहनेछ र अहिले भूकम्पपछि पुनर्निर्माणको लागि राज्यले भूकम्प पीडितहरूलाई चाहिँ 3 लाख रुपियाँ जुन अनुदान दिने भनिएको छ यसमा अनिवार्य उहाँहरूले चर्पी निर्माण गर्नै पर्ने त्यही एउटा बाध्यकारी एउटा प्रावधानको कारणले पनि सायद अब आउने असार मसान्तभित्रमा सबै जनताले घर निर्माण गरिसक्नुपर्ने 3 लाख अनुदान लिनको लागि त्यो समयसम्ममा पूर्ण रूपमा मलाई लाग्छ सबैको घरमा चर्पी रहनेछ भन्ने मलाई विश्वास छ। यदि यदाकदा काहीँ छुटेको अवस्थामा हामी नगरपालिकाले पनि यसमा अत्यन्त ध्यान चासो राखेको छु मैले। हाम्रो हरेक पटक यो सरसफाइ खुला दिशामुक्त घोषणा गर्ने अभियानका साथ केही संस्था पनि लागेको छ। राज्यको पनि पोलिसी हो, राष्ट्रिय पोलिसी, आउँदो नोभेम्बर महिनाभित्रमा यो नुवाकोट जिल्ला खुला दिशामुक्त घोषणा गर्ने भन्ने अभियानको साथमा आउनुभएको छ। हामीले पनि यो कुरामा सहयोग र साथ दिने कुरा हामीले पनि वचनबद्धता गरिसकेको पनि छौँ र मलाई लाग्छ त्यो बेलासम्म स्वतस्फूर्त रूपमा उहाँले बनाइ नसके पनि त्यसमा केही छिटफुट बाँकी जो अशक्त असहाय हुन्छ उहाँहरूको लागि नगरपालिकाले पनि केही सपोर्ट गर्नुपर्छ कि भन्ने सोच पनि मेरो छ। सायद त्यो उहाँहरूले बनाउने समयसम्म हामी हेर्छौँ, त्योभन्दा पछि हामीले सपोर्ट गरेर भने पनि खुला दिशामुक्त घोषणा हामी गर्नेछौँ। एउटा सफा सुन्दर नगर चाहिँ को परिकल्पना हामीले जुन गरेका छौँ एउटा खुला दिशामुक्त गर्दा पनि एउटा सरसफाइको एउटा पाटो अघि बढ्छ भन्ने मलाई लाग्दछ।
यो सरसफाइ अभियानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू पनि छन् यहाँहरूसँगै, उहाँहरूसँगको समन्वय चाहिँ कस्तो छ यहाँहरूको?
सरसफाइको क्षेत्रमा गैर सरकारी संस्था जस्तो अघि मैले भने जिआइजेट जर्मन सरकारको एउटा संस्था आएर सहयोग गरिरहेको छ नुवाकोट जिल्लाको जिल्ला हस्पिटल त्रिशुली हस्पिटलमा। त्यसमा फोहोरलाई एउटा व्यवस्थापन उहाँले राम्रै तरिकाले वैज्ञानिक ढङ्गबाट गर्न खोजिएको छ। त्यसलाई सेग्रिगेसन गर्ने जस्तो त्यसलाई सिरिन जन्ने सिसा जन्ने अनि त्यो जसलाई डिस्पोज गर्न मिल्ने खालका त्यो सेग्रिगेसन गर्दाखेरि पनि त्यो खालको हामी कहाँ एउटा नमुनाको काम गर्न सुरुवात गरिएको छ। मैले उहाँहरूलाई पनि त्यही कुरा सुझाव गरेको छु। यदि सिङ्गुर नगरमा पनि हामीलाई सबैभन्दा चुनौतीको विषय फोहोर मैला व्यवस्थापन गर्ने कुरा हो। यदि तपाईँहरूले सपोर्ट यदि गर्न चाहनुभएको हो भने ठुलो भोलममा हामीले एकै ठाउँमा त्यो ठुलो भोलमको फोहोरलाई व्यवस्थापन गर्न हामीलाई अत्यन्त जटिल भइरहेको छ। यसलाई सेग्रिगेसन गरेर त्यसलाई कोही केही मल प्राङ्गारिक मल बनाउने केही बोतल जन्ने चिजहरू रियुज गर्ने यस्तो हामीले रियुज गर्ने वा केही प्रशोधन गरेर त्यसलाई अर्को प्रक्रिया केही कुरामा प्रयोगमा ल्याउन रियुजमा ल्याउन सकिन्छ भने त्यो भोलमलाई घटाएर थोरै भोलमको चाहिँ डिस्पोज गर्न हामीलाई सहज हुन्छ। त्यसको लागि पनि उहाँले एउटा वैज्ञानिक तरिकाको हामीलाई त्यस्तो खालको चाहिँ प्राविधिक सहयोग गर्ने भन्ने खालको कुरा छ। सायद यो भविष्यमा उहाँहरू ले छिट्टै सम्झौता गर्ने भन्ने खालको कुरा छ। मलाई लाग्छ उहाँहरूको सहयोगबाट यसलाई समाधान फोर्मुलाको व्यवस्थापनमा सहयोग पुग्नेछ भन्ने मैले आशा लिएको छु। साथै अर्को कुरा भनेको यो नेपाल सरकारको नीति अनुसार खुला दिशा मुक्त घोषणा गर्नको लागि केही सङ्घ संस्थाहरू लागि पर्नु भएको छ। यसमा हामीले पनि समन्वय र सहयोग गर्ने हामीहरूको हरेक बैठकहरू भइरहन्छ र बैठक मात्रै होइन हामीले कार्यान्वयन तहमा पनि हामीले हरेक वडाहरूमा आउने नोभेम्बरसम्म सबै जनता सबै वडाका घरमा शौचालय बन्नुपर्छ भन्ने खालको त्यो खालको पनि एउटा प्रावधान छ र नक्सा पास हुँदा नगरपालिकाबाट नक्सा पास लिँदा पनि अनिवार्य टोयलेट बनेको घरलाई चर्पी निर्माण गरेको पछि मात्रै हामी त्यो घरको सम्पन्न प्रमाणपत्र दिनेछौँ। त्यसले पनि एउटा बाध्यकारी आवश्यकता उहाँहरूको तर हामीले बाध्यकारी गराएर पनि सायद हामीले फोहोर मैला व्यवस्थापन गर्नको लागि एउटा सहजीकरण चाहिँ गर्न खोजिएको छौँ।
यममा पानीका स्रोतहरू ट्युबवेल, इनार, खोला तथा मुहानमा हुने प्रदूषणका कारण झाडा पखाला तथा हैजा जस्ता पानीजन्य रोगहरू लागेर महामारी फैलन सक्छ। त्यसैले यस्ता रोगबाट बच्न पानी उमालेर वा फ्युज वाटर गार्ड जस्ता क्लोरिन झोल, फिल्टर तथा सोडिस जस्ता पानी शुद्धिकरण विधि अप्नाएर मात्र पिउनु पर्दछ। यसबाहेक साबुन पानीले हात धुने, घर वरिपरि सफा राख्ने र सडे गलेका खाना नखाने गर्नुपर्दछ। बर्खाई होइन, सतर्क बनौ। बाढी पहिरो सँगै आउन सक्ने पानीजन्य महामारीबाट बच्ने उपाय अप्नाइहालौ। थप जानकारीको लागि नजिकको खाने पानी स्वास्थ्य तथा रेडक्रस कार्यालयमा सम्पर्क राख्नुहोला।
राष्ट्रिय सरसफाई स्वच्छता समन्वय समिति नेपालद्वारा जनहितमा जारी।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। यो कार्यक्रम एसियाफ र डीएफआईडी को आर्थिक सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, गेरकुटार युवा क्लब नुवाकोट र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले उत्पादन गरेको हो। कार्यक्रममा आज हामी नुवाकोटको विदुर नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाईको अवस्था र खानेपानी समस्या समाधानको विषयमा नगरपालिका प्रमुख सञ्जु पण्डितसँग कुराकानी गरिरहेका छौं। असोज महिना बितिसकेको छ, अर्थात नुवाकोटलाई असोजभित्रै खुला दिशामुक्त जिल्ला घोषणा गर्ने योजना असफल भएको छ। नुवाकोटका वास एजेन्सीहरूले 10 गाउँपालिका र 2 नगरपालिकालाई असोज 11 गतेभित्र खुला दिशामुक्त घोषणा गरी असोजभित्र जिल्लालाई नै खुला दिशामुक्त घोषणा गरिसक्ने जनाएका थिए। असोजभित्र खुला दिशामुक्त घोषणा गर्न नसकेपछि अब नोभेम्बर महिनाभित्र घोषणा गर्ने बताउन थालेका छन्। हामीले नगरपालिका प्रमुख पण्डितलाई नोभेम्बरभित्र खुला दिशामुक्त घोषणा गर्ने आधारहरू के छन् भनेर सोधेका छौं।
एकदमै सकिन्छ। अधिकांश निर्माण भएका घरहरूमा आफ्नो निजी चर्पी भइसकेको छ। यो भूकम्पले गर्दा भत्किएपछि घरसँगै उहाँहरूको चर्पी पनि भत्किएको हुनाले निर्माणको क्रममा अब राज्यले नै भूकम्प पीडितहरूलाई आउँदो असारसम्ममा असार मसान्तभित्रमा निजी आवास निर्माण गरिसक्नुपर्ने जो लागवाई सूचीमा हुनुहुन्छ, जसले 3 लाख रुपियाँ राज्यसँग दाबी गर्न पाउने हुनुहुन्छ, उहाँहरूले सँगसँगै चर्पी निर्माण गर्नुपर्ने भएको कारणले पनि एउटा आधार त्यो अनिवार्य छ। मैले अघि भने सरकारको नीति असार मसान्तसम्म भूकम्प पीडितले घर निर्माण गरिसक्नुपर्ने अनि राज्यको यो खुला दिशामुक्त घोषणा यो नुवाकोट जिल्लाको लक्ष्य भनेको अब नोभेम्बरसम्म मात्र। यसले गर्दा अलिकति मलाई लाग्छ नोभेम्बरभित्रमा 100% खुला दिशामुक्त सबैको घरमा चर्पी हुन्छ भन्नेमा केही मलाई हुन्छ भन्नेमा अलिकति दुविधा छ। मलाई लाग्छ आउँदो असार मसान्तसम्ममा चाहिँ 100% नै हुन्छ भन्नेमा म विश्वस्त छु।
2075 साल असारभित्रमा भूकम्प पीडितहरूले भूकम्प प्रभावितहरूले घर अनिवार्य निर्माण गर्नुपर्ने भनिए तापनि यहाँकै नगरपालिका क्षेत्रभित्रको इन्द्रायणी चौरमा जम्मा 121 घरधुरी अझै पनि बसिरहेका रहेछन्। ती 121 घरधुरीले अहिले प्रयोगमा ल्याइरहेको चर्पीहरू सबै खाल्डो भरिएर अहिले चाहिँ बाहिर दिशा गर्नुपर्ने अवस्था रहेछ। नगरपालिकाले यसलाई कसरी लिएको छ?
यो बारेमा प्रमुख जिल्ला अधिकारी ज्यूसँग पनि एक दुईवटा मिटिङमा मेरो कुरा भइसकेको छ। त्यहाँ जो हिजो भूकम्पले जमिन हल्लिएर अधिकांश रसुवाका जनताहरू त्यहाँ बसोबास गरिरहेको छ, उहाँहरूलाई रसुवा जिल्लाले नै जहाँ भूकम्पबाट भोलिको जमिन नहल्लिएको एउटा सुरक्षित जमिनमा बासस्थान गराउनु पर्ने रसुवा जिल्लाको कर्तव्य भएको हुनाले रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारी र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी समन्वय गरेर यसलाई सहजीकरण गरिदिनु पर्यो। यो ठाउँमा कि रसुवा जिल्लामा त्यस्तो ठाउँको जमिन उपलब्ध भएन भने त्यही खालको कुरा आउनु पर्यो, अन्यथा यो बसाइ अलिकति अमिल्दो तरिकाको भएको हुनाले हामीले त्यसलाई सही व्यवस्थित गऱ्यौँ भने पनि सायद उहाँहरूले यो ठाउँ छोड्नको लागि अब यो विधिवत नहुन सक्छ। यो सार्वजनिक जग्गा हो, जसको जमिन छैन राज्यले भूकम्प पीडितहरूको लागि जग्गा खरिदको लागि 2,00,000 रुपियाँ दिने भन्ने राज्यको नीति छ। जसको आफ्नो निजी जग्गा थियो जग्गा धनी प्रमाण पूर्जा सहितको जुन ठाउँमा बस्नको लागि योग्य छैन, जमिन पहिरो गएको छ, जमिन चिरिएको छ, त्यसलाई पुनर्वास गर्नको लागि पनि राज्यको एउटा पोलिसी आइसकेको हुनाले उहाँहरू त्यहाँबाट जानुपर्ने हुन्छ। मलाई लाग्छ हिजो केही समयको लागि केही सङ्घ संस्थाले सहयोग गरेर अस्थायी चर्पी निर्माण गरेको अवस्था थियो, हामीले स्थायी त्यसलाई पुनर्वासकै व्यवस्थापन गर्ने हो भने हामीले त्यही खालको एउटा वातावरण बनाउन सक्थ्यौँ। मलाई लाग्छ उहाँहरू छिटै यहाँबाट रसुवाका जनतालाई रसुवाका प्रमुख जिल्ला अधिकारी वा सरकारवालाहरूले व्यवस्थापन गर्नुपर्ने हुन्छ। हाम्रै जिल्ला वा नगरभित्रका जनताहरू त्यहाँ गएर बसेकोलाई राज्यको पोलिसीले जग्गा छैन उहाँलाई जग्गा किन्नको लागि 2,00,000 रुपियाँ दिएको हुन्छ, जहाँ हिजोको आफ्नो जग्गा थियो त्यहाँ बस्न योग्य छैन पुनर्वासको लागि अन्त जग्गा खोजेर सरकारले राख्ने कुरा अघि बढिरहेको छ। हामी नगरपालिकाको नगर प्रमुखको हैसियतले पनि त्यसको जिम्मेवारी हामी बहन गर्न तयार छौँ। जहाँ त्यहाँ अहिले अस्तव्यस्त तरिकाले बसोबास भइरहेको छ त्यसलाई हामीले अन्यत्र व्यवस्थापन गर्नको लागि हाम्रो कुरा प्रमुख जिल्ला अधिकारीसँग मेरो कुरा भइरहेको कुरा जानकारी गराउन चाहन्छु।
हामीले सरसफाइको कुरा पनि गऱ्यौँ, फोहोर मैला व्यवस्थापनको कुरा पनि गऱ्यौँ, अब नगर क्षेत्रबाट स्वच्छ तथा सुरक्षित खानेपानी वितरणको लागि चाहिँ नगरपालिकाले के गरिरहेको छ, हिजोको अवस्था र यहाँहरू आइसकेपछिको अवस्थाको भिन्नताका बारेमा समेत बताइदिनुहोस् न।
मलाई लाग्छ अब आउँदो एक वर्ष पछिबाट हाम्रो विद्रोह नगरपालिकाको भित्रका जनताहरूले पानीको लागि त्यति भौतारिन पर्ला जस्तो मलाई लाग्दैन। केही वर्ष अघिदेखि हाम्रो विद्रोह नगरपालिकाको वडा नम्बर 2 नुवाकोटदेखि सेरामाथिको भूगोलसम्मको लागि ढुवाँचे खानेपानीको प्रोजेक्ट चाहिँ अघि बढिरहेको छ। लगभग त्यो प्रोजेक्ट चाहिँ 70% भन्दा माथि काम भएको भन्ने मैले जिल्ला खानेपानी डिभिजनका प्रमुखजीबाट केही कुराहरू मैले प्राप्त गरेको थिएँ। र अर्को खानेपानी विद्रोह खानेपानी उपभोक्ता समितिको अध्यक्ष नारायण खनाल हुनुहुन्छ, उहाँ र अहिले जुन खानेपानी प्रोजेक्ट सञ्चालन हुन गइरहेको छ यो फलाको खोलादेखिको पानी ल्याएर त्यो अत्यन्त ठुलो योजना मैले सुनेको 93 करोडको योजना यो विद्रोह नगरपालिकाको वडा नम्बर 1 एक 4, 5, 6, 8 र 9 वडाहरूमा त्यो फलाको खोलाको पानी ल्याएर त्यो भूगोलको हेड हेर्दाखेरि मुहानको हेडले भ्याएसम्मको जनतालाई पानी खुवाउने अत्यन्त आधुनिक प्रविधिबाट त्यसलाई फिल्ट्रेसन गरेर जनतालाई पानी खुवाउने आउँदो 20 वर्षसम्मको लागि 24 घन्टा पानी निरन्तर दिने खालको उहाँहरूको डिजाइन छ। त्यस कुराले पनि अब हामी नगरवासी हाम्रा नगरवासी जनताहरूले खानेपानीको लागि धेरै दुःख थेक्नु पर्ने समय धेरै छैन, मात्र अब एक वर्ष पछि त्यो समस्या हल हुनेछ। र अन्य त्योभन्दा भूगोलभन्दा माथिका हाम्रा वडाहरूमा जस्तै 12 नम्बर वडा अलि पहाडी भूगोलमा पर्छ, त्यो पानीको स्रोत त्यहाँ पुर्याउन सकिँदैन। 3 नम्बर वडा खड्ग भन्ज्याङ लगायतका ठाउँहरू पर्नेछन्। 13 नम्बर वडा कल्याणपुर, त्यसपछि 7 नम्बर वडा तुप्चे, 11 नम्बर 10 र 11 नम्बर वडा हिजोको गेर्खु गाउँपालिका, यी भूगोलहरूमा हामी पानीका स्रोतहरू माथिल्लो भेगमा भएका पानीका स्रोतहरूबाट उहाँहरूलाई पानी खुवाउनको लागि अत्यन्त पहिलो प्राथमिकतामै मैले हिजो म नगरपालिकाको चुनावमा चाहिँ उड्दाखेरि घोषणा पत्रमै मैले प्राथमिकताको रूपमा राखेको हुनाले अहिले ती भूगोलहरूमा पानीको स्रोत खोज्ने कुरा भइरहेको छ। मैले सम्बन्धित वडा अध्यक्षज्यूहरूलाई भनेको छु पानीको स्रोत खोज्नुहोला, हामीहरूको पहिलो लक्ष्य त्यहाँका जनताहरूलाई पानी खुवाउने भएको हुनाले भन्ने खालको कुरा पनि मैले अघि बढाएको छु। र अर्को कुरा भनेको जहाँ पानीको स्रोत छैन, यो हामीहरूको भूगोलको माथिल्लो भागमा पानीको भूगोल त्यहाँ छैन भने, अर्को चाहिँ जमिनको सतह मुनिबाट पानी निकाल्ने प्रविधि जुन आएको छ त्यो खालको प्रविधिबाट पनि पानी खुवाउनको लागि मैले केही कम्पनीहरूसँग कुरा गरेको छु र उहाँहरू सम्पर्कमा आइरहनु भएको छ। अब हामी टेन्डर निकालेर उहाँहरूले सर्वे गरेर यदि पानी निस्कने खण्डमा उहाँहरूको पहिलो भिजिटमा चाहिँ पानी आउँछ भन्ने खालको हामीलाई जानकारी दिनुभएको छ। जस्तो गिर्खुमा हामीले लगेर देखाइ पनि सक्यौँ, पानी हामी निकाल्न सक्छौँ, पानी आएमा मात्र हामी तपाईँहरूसँग पैसा लिन्छौँ, त्यो हामी ग्यारेन्टी गरेर मात्रै भन्ने खालको भएको हुनाले हामीले ती पानीका स्रोत नभएको माथिल्लो भूगोलमा पनि पानी खुवाउने हामीहरूको लक्ष्य रहेको हुनाले हामी त्यही कुरामा अत्यन्त चासो ध्यान केन्द्रित गरेर अघि बढिएको कुरा म जानकारी गराउन चाहन्छु। मलाई लाग्छ खानेपानीको अब त्यति ठुलो समस्या यो विदुर नगरपालिकामा हुन्छ जस्तो मलाई लाग्दैन। हामी केही समस्या समाधान गर्नको लागि अत्यन्त सुझबुझका साथ ध्यानाकर्षणका साथ काम गर्ने कुरामा हामी प्रतिबद्धता छौँ।
नगर क्षेत्रभित्र यति धेरै ठूला ठूला खानेपानी आयोजनाहरू सञ्चालित छन् र सँगसँगै सरसफाईमा पनि यति धेरै सरकारी तथा गैर सरकारी र स्थानीय स्तरका एनजिओहरू सञ्चालित छन्। उनीहरूले गरेको कार्यको पारदर्शिताका लागि चाहिँ नगरपालिकाले के गरिरहेको छ स्थानीय सरकारको हैसियतले?
धेरै यो भूकम्पपछि धेरै सङ्घ संस्थाहरू अत्यन्त एनजिओ आइएनजिओहरू हाम्रो नुवाकोट जिल्ला विदुर नगरपालिकामा धेरै भित्रिएका छन्। म आइसकेपछि म आएको लगभग 3-3.5 महिना भयो, मैले सबै सङ्घ संस्थाहरूलाई आह्वान गरेको छु तपाईँहरू आउनुहोस्, हिजो जनप्रतिनिधि नभएको टाइम समयमा तपाईँहरूले कुन गतिविधिबाट कार्यक्रम सञ्चालन गर्नुभएको थियो, अब जनताको चाहना के हो, त्यहाँको समस्या के हो, त्यो समस्या समाधान गर्ने क्षेत्रमा तपाईँहरूको ध्यान जानुपर्छ। कार्यक्रम बजेटसहित तपाईँहरू आइदिनुहोला, तपाईँहरूले आफ्नो ढङ्गले मात्रै सहजता सजिलोको लागि मात्रै कार्यक्रम नगर्नुहोला, जनताको मागसँग पनि तपाईँको त्यो मेल खानु पर्यो, सहयोगै लिनको लागि जे पाउँछ त्यो पनि हामी नेपाली भूकम्प पीडितले लिनुपर्छ भन्ने त पक्कै होइन होला, जनताको मागसँग पनि त्यसले मेल खानुपर्छ भन्ने खालका कुराहरू तपाईँहरूको हिजोको योजनाहरूलाई केही परिमार्जन गर्नुपर्छ भने पनि गऱ्यो भने पनि अघि बढ्नको लागि तपाईँहरू तयार हुनुपर्छ यदि हामीसँग समन्वय गरेर गर्ने हो भने। होइन, हामीसँग समन्वय नगरिकन तपाईँहरूको कार्यक्रम सञ्चालन गर्ने खालको त्यही खालको तपाईँहरूको छ भने अब हामीले यसमा भन्ने कुरा केही भएन। गर्दा समन्वय गरेर गर्दा जनताको समस्या के हो त्यो समस्यालाई समाधान गर्ने किसिमले अघि बढ्नुपर्छ भन्ने मैले सुझाव दिएको छु। केही कुराहरूमा उहाँहरू सहमतिका साथ आउनुभएको छ केही सङ्घ संस्थाहरू।
यसरी नगरपालिकाले आह्वान गर्दाखेरि पनि चाहिँ आफ्ना कार्यक्रम तथा बजेट प्रस्तुत नगर्ने र कार्यक्रम सकिएपछि त्यसको जानकारी पनि नगराउने, त्यस प्रकारका चाहिँ सङ्घ संस्थाहरूसँग भविष्यमा कसरी काम गर्नुहुन्छ? पारदर्शिता भनेको एउटा स्थानीय जनताले पनि थाहा पाउनुपर्ने कुरा रहेछ, त्यसपछि मात्र चाहिँ उनीहरूले ग्रहण गर्ने र त्यस संस्थाप्रति उनीहरूले देखाउने प्रतिक्रिया पनि देखाउने रहेछन्।
यी कुराहरूमा मैले अत्यन्त हिजोका दिनमा जनप्रतिनिधि नभएको टाइममा लामो समय काम आफूले गर्ने, आफ्नो स्वेच्छाचारित ढङ्गले काम गर्ने, फिल्डको छनौट आफै गर्ने, कुन वर्ग यहाँ पीडित कुन हो, लक्षित वर्ग कुन हो भन्ने खालको समेत हिजोको दिनमा त्यति चासो नराखेर कहाँ सहजता पर्छ त्यो खालले काम गरेको स्थिति पाइयो एनजिओ आइएनजिओहरूले। मैले पछि त्यो ढङ्गबाट काम गर्नको लागि केही त्यसलाई कन्ट्रोल गर्ने चाहिँ मैले सोच गरेको छु। यदि हिजोकै उहाँहरूको त्यो आफ्नो घमण्डी बानी छ भने त सायद भोलि हामीलाई त्यसमा कुनै सरोकार नराखे पनि उहाँहरूको कार्यक्रम सफल भएर उहाँहरू यहाँबाट मुक्त भएर जान सक्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो। अन्यथा समन्वय गरेर यदि हामी नेपाली जनताको सहयोगको नाममा वा नेपाली जनताको ऋणको नाउँमा यदि आएको छ भने त्यो पारदर्शी हुनैपर्छ भन्ने खालको मैले कुरा अत्यन्त हरेक मिटिङहरूमा राख्ने पनि गरेको छु, पारदर्शिता चाहेको छु। केही सङ्घ संस्था ती कुरालाई अत्यन्त मनन गरेर समन्वय र सहकार्य सल्लाह सुझावको लागि तयार छन्, केही चाहिँ सम्पर्क गर्न बोलाउँदा पनि नआइरहेको अवस्था छ। जो नआएका अवस्थाहरूको लागि सायद भोलि हामीलाई साची राख्ने अवस्थामा हामीले नबुझिएको कुरामा साची बस्नलाई हामीलाई त्यति जरुरी पनि नपर्ला भन्ने बुझेको छु। जसले जनताको पक्षमा हामीसँग समन्वय गरेर काम गर्छन् पारदर्शी तरिकाले, हामी उहाँहरूको लागि भोलि समन्वय साची बस्नको लागि पनि तयार हुन्छौँ। र यहाँको आखिर यहाँका जनताको मुख्य समस्या के हो, कुन जाति बस्ती अनि कुन लक्षित वर्गको लागि सपोर्ट गर्न खोजेको हो, त्यो लक्षित वर्गले उहाँले सहयोग गर्न खोजेको कुरा उहाँले प्राप्त गरून् भन्ने नै हाम्रो पनि अभिलाषा हो। यदि उहाँहरूको पनि त्यो खालकै अभिलाषा हो भने सायद यो कुरा सहजीकरण गर्ने नै हो, हामीले उहाँहरूलाई नै सपोर्ट गर्ने हो भन्ने मलाई लाग्छ। जसले त्यसरी बुझ्नुहुन्छ उहाँहरू समन्वयको लागि आउनुहुन्छ।
हुन्छ, हामीलाई यो समय दिनुभयो यो समय र विचारका लागि विदुर नगरपालिकाका मेयर सञ्जीव पण्डितज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
हस्त, मलाई पनि आफ्ना कुराहरू तपाईँहरूको यो सञ्चार माध्यमबाट आफ्ना कुराहरू सबै नगरवासी जनताहरूलाई सुनाउने अवसर दिनुभयो, यसको लागि अत्यन्त धन्यवाद र नमस्कार आभार व्यक्त गर्न चाहन्छु।
सुन्नुभयो नुवाकोटको विदुर नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाईको अवस्था र खानेपानी समस्या समाधानको विषयमा नगरपालिका प्रमुख सञ्जीव पण्डितसँग गरिएको कुराकानी। खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अर्को हप्ताको कार्यक्रममा खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सुरेश महर्जनसँगै मदन पौड्याल र पीटी लोप्चनलाई पनि बिदा दिनुहोस्। तपाईँलाई यो तिहारको धेरै धेरै शुभकामना। तिहार सबैको लागि शुभ बनोस्। नमस्कार।